नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न सङ्घ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौँ। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी ज्येष्ठ नागरिकलाई पालन पोषण र हेरचाह सम्बन्धी ऐनमा भएको व्यवस्था र उहाँहरूलाई अवहेलना गरेमा वा दुःख दिएमा कहाँ गएर उजुर गर्ने भन्ने सम्बन्धमा ऐनमा गरिएको व्यवस्थाका बारेमा जानकारी र कुराकानी लिएर आएका छौँ। कार्यक्रम सुन्दै गर्नुहोला।
आउनुहोस् कार्यक्रम सुरु गरौँ।
कार्यक्रमको सुरुमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह कसले गर्ने, कसरी गर्ने, नगरीमा कहाँ गएर उजुर गर्ने र यस विषयमा स्थानीय शान्ति समितिको दायित्व र काम कस्तो रहने लगायतका विषयमा सो ऐनमा गरिएको व्यवस्थाका बारेमा जानकारी दिन्छौँ।
ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 4 ज्येष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह गर्नुपर्ने व्यवस्था गरिएको छ, जस अनुसार ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालन पोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुने भनिएको छ। ज्येष्ठ नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालन पोषण गर्नुपर्छ। ज्येष्ठ नागरिकको इच्छा विपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु हुँदैन। यदि पालन पोषण गर्ने परिवारको सदस्यको आर्थिक हैसियत कमजोर भएमा परिवारको अन्य सदस्यले पालन पोषण तथा हेरचाह गर्नुपर्दछ। तर ज्येष्ठ नागरिकको चल अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालन पोषण तथा हेरचाह गर्नुपर्दछ।
कर्तव्य र जिम्मेवारी भएका परिवारका सदस्यहरूले ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेमा वा आफूसँगै राखी हेरचाह नगरेमा त्यस्तो ज्येष्ठ नागरिकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाध्यक्ष समक्ष उजुरी दिनुपर्दछ। साथै ज्येष्ठ नागरिकलाई त्यसरी हेरचाह वा पालन पोषण नगरेको भन्ने विषयमा छर छिमेकीलाई पनि थाहा भएमा छर छिमेकीले समेत उचित कारण खोली उजुरी दिन सकिने व्यवस्था ऐनको दफा 5 गरिएको छ। वडा अध्यक्षलाई सम्बोधन गरेर यस्तो उजुरी परेमा सम्बन्धित वडा अध्यक्षले आवश्यक छानबिन वा जाँचबुझ गरी ज्येष्ठ नागरिक र उहाँलाई पालन पोषण तथा हेरचाह गर्ने परिवारको सदस्य वा नातेदार वा हकवालालाई बोलाएर मेलमिलाप गराइदिनु पर्दछ। यसरी मेलमिलाप हुन नसकेमा वडा अध्यक्षले त्यस्ता सदस्यहरूलाई लिखित रूपमा आदेश दिन सक्ने व्यवस्था समेत ऐनमा रहेको छ।
यसरी दिएको आदेशमा चित्त नबुझ्ने पक्षले सम्बन्धित स्थानीय तहको न्यायिक समिति समक्ष निवेदन दिनुपर्दछ। न्यायिक समितिमा परेको यस्तो निवेदन उपर समितिले दुवै पक्षलाई बोलाई सम्झाई बुझाई ज्येष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह गर्न परिवारको सदस्य, नातेदार वा हकवालालाई लिखित आदेश दिन सक्नेछ। यस्तो आदेशको पालना गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ। यसरी दिएको आदेशको पालना नगरेमा स्थानीय न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति निजको सट्टा निजलाई पालन पोषण गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्नेछ।
प्रचलित कानुन बमोजिम अंशवर्णा गरिरहनु नपर्ने आफ्नो अंश भागमा परेको चल अचल र सोबाट बढे बढाएको सम्पत्ति ज्येष्ठ नागरिकले आफू खुसी गर्न पाउने व्यवस्था सो ऐनको दफा छमा गरिएको छ। सो ऐनको दफा छ कमा स्थानीय तहको दायित्वका बारेमा उल्लेख गरिएको छ, जसअनुसार स्थानीय तहले ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या देखेमा निजका सन्तान वा नजिकको हकवालाको आर्थिक आमदानी वा हैसियत वा उपार्जनको व्यवस्था पहिचान गरी तोकिए बमोजिमको रकम मासिक रूपमा सम्बन्धित ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न लगाउन सक्दछ। यसरी रकम जम्मा गर्दा बाबुआमा सगोलमा बस्नुभएको छ भने बाबुआमाको संयुक्त खातामा र बाबुआमा भिन्न बस्नुभएको छ भने आफूले पालन पोषण तथा हेरचाह गर्नुपर्ने बाबु वा आमाको खातामा जम्मा गर्नु पर्दछ।
रकम जम्मा गर्नुपर्ने दायित्व भएका व्यक्तिले आफूले जम्मा गरेको रकमको विवरण एवं भौचर वा भरपाई सम्बन्धित स्थानीय तह एवं आफू कार्यरत निकायमा 35 दिनभित्र जानकारी गराउनु पर्दछ र यसरी वार्षिक रूपमा जम्मा गरेको रकमको विवरण प्रत्येक आर्थिक वर्षको अन्त्यमा सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने व्यवस्था पनि ऐनमा रहेको छ। यदि तोकिए बमोजिमको रकम जम्मा नगरिदिएमा सो विषय उल्लेख गरी सम्बन्धित व्यक्तिले स्थानीय तहमा फेरि निवेदन दिनुपर्दछ।
ज्येष्ठ नागरिकलाई कसले पालन पोषण तथा हेरचाह गर्ने, पालन पोषण तथा हेरचाह नगरिएमा कहाँ गएर उजुर गर्ने, उजुरी गरेपछि सम्बन्धित वडा अध्यक्षले के कस्तो प्रक्रिया अपनाउनु पर्ने र स्थानीय न्यायिक समितिले यस सम्बन्धमा के कस्तो सेवा प्रदान गर्न सक्दछ भन्ने विषयमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 भएको व्यवस्थाका बारेमा अहिले हामीले जानकारी दियौं। यसबाट ज्येष्ठ नागरिकहरूलाई थाहा नभएको विषयमा राम्रो जानकारी हुनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौं। ऐनमा भएको व्यवस्थाको बारेमा दिइएको यो जानकारीपछि अब सुनाउँदैछौ कुराकानी। आजको कुराकानीमा हुनुहुन्छ लुम्बिनी प्रदेशमा रहेको गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेङ्गा। गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई दिएको सेवा सुविधा, ज्येष्ठ नागरिकका समस्या समाधानका लागि खेलेको भूमिका, ज्येष्ठ नागरिकले लिँदै आउनुभएको सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था लगायतका विषयमा उहाँसँग हामीले कुराकानी गरेका छौँ। सुनाउँदैछौ सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी।
पछिल्लो समयमा विकास निर्माणका सन्दर्भमा यो गाउँपालिकामा के गतिविधिहरू गरिरहनु भएको छ उपाध्यक्षज्यू?
हजुर, विकास निर्माणसँगमा विशेष गरी भौतिक पूर्वाधार, सडक, विद्यालय, स्वास्थ्य चौकी, खाने पानी, स्वास्थ्य, शिक्षा लगायत यो मानव विकासको क्षेत्रमा पनि हेरिरहेका छौँ।
विशेष गरी ज्येष्ठ जनहरूको लागि के कामहरू भइरहेको छ?
ज्येष्ठ नागरिकहरू हाम्रो गुल्मी दरबार गाउँपालिकामा टोटल 1835 हुनुहुन्छ।
उहाँहरू सबैजना सामाजिक सुरक्षा भत्ता पाउनुहुने नपाउनुहुने सबै गरेर?
हजुर, सामाजिक सुरक्षामा आबद्ध हुनुहुन्छ। सामाजिक सुरक्षा भन्दा बाहेक बाहिर खासै हुनुहुन्न यहाँ जति पनि ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरू हुनुहुन्छ। अनि उहाँहरूलाई हामीहरूले प्रत्येक वर्ष ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सँगसँगै फाइबर सिरकहरू, ब्ल्याङ्केटहरू, त्यस्तो असहायहरू जुन विपन्न हुनुहुन्छ उहाँहरूलाई सिरक, ब्ल्याङ्केट लगायत कपडा लगायतको क्षेत्रमा हेरिरहेका छौँ। अनि त्यस्तै गरेर स्वास्थ्यको क्षेत्रमा हेर्दाखेरि विपन्न अनि लगायत सँगसँगै सम्पूर्ण ज्येष्ठ नागरिकहरूको निशुल्क एम्बुलेन्स सेवा अनि दीर्घ रोगी ज्येष्ठ नागरिकहरूको घर घरमै औषधि उपचार सेवा यिनी कार्यक्रमलाई जोडेका छौँ। अनि मोतियाबिन्दुको अपरेसन खर्चहरू दिने अनि विपन्न नागरिक ज्येष्ठ नागरिकहरूलाई निशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रमहरू गरिरहेका छौँ। सँगसँगै यो ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्तालाई पनि ब्याङ्कसम्म आउनको लागि असुविधा हुने भएको कारणले गर्दाखेरि टोल टोलमा यो सामाजिक सुरक्षा भत्ता पनि लगेर दिने गरेका छौँ।
अब जस्तै कुनै ज्येष्ठजनहरूलाई त अब त्यही गाउँपालिकाको स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने खालको उहाँहरूलाई त्यस्तो खालको समस्या पनि हुनसक्छ। त्यस्तो खालको स्वास्थ्य समस्या भयो भने गाउँपालिकाले के गर्छ? उहाँहरूलाई अब बाहिर उपचार गर्नुपर्ने हुन्छ, अब अलिकति सुविधा सम्पन्न हस्पिटलहरूमा उपचार गर्नुपर्ने हुन्छ, यो विषयमा चाहिँ गाउँपालिकाले के गर्छ?
ज्येष्ठ नागरिकहरूको लागि जो यहाँ हाम्रो गाउँपालिकामा भएको स्वास्थ्य सेवा भन्दा अझै थप स्वास्थ्य सेवा उपचार गर्न को लागि अन्यत्र ठाउँमा रिफर गरिएको ठाउँमा लैजाँदाको लागि त्यो एम्बुलेन्स सेवा त्यो निशुल्क गरिएको छ। अनि सँगसँगै जो विपन्न ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई केही मात्रामा आर्थिक सहयोग दिएर हस्पिटलसम्म जान आउनको लागि र थप स्वास्थ्य उपचार गर्नको लागि पनि केही आर्थिक सहायता दिने गरेका छौँ। अनि सँगसँगै यो विपन्न ज्येष्ठ नागरिकहरूको लागि यो सरकारले विपन्न नागरिक स्वास्थ्य सुविधा सिफारिस गरेर केही सहुलियत दिने गरेको छ, त्यसको लागि सिफारिसहरू पनि दिएर सहयोग गर्ने गरेका छौँ।
अहिलेसम्म तपाईँलाई याद भएसम्म त्यस्तो खालको सहयोग गर्नुभएको केही एकिन तथ्याङ्क यति बेला छ?
अब हाम्रो 1835 लगभग हुनुहुन्छ ज्येष्ठ नागरिकहरू, यसमा 5-10% सम्मको लागि त्यस्तो गर्न परेको छ सहयोग, होइन नै भने अरू आफ्नै तरिकाले जाने आउने गर्नुभएको छ। यदि उहाँहरूलाई सहयोगको खाँचो पर्यो भने गाउँपालिकामा आउने गर्नुभएको छ। यो सुविधाको लागि हामीले प्रत्येक वडामा यस्तो सेवा उपलब्ध छ भनेर सुसूचित गराएका छौँ, त्यही अनुसार आउने गर्नुहुन्छ।
जस्तै हुन्छ नि कुनै पनि अहिलेसम्म गर्नुभएको यो सहयोगको विषयमा कुनै एउटा केसलाई सम्झिनु न, अब यतिसम्म सहयोग गर्नुभएको रहेछ, गाउँपालिकाले कसरी समन्वय गर्नुभयो, जस्तै अब कुनै ज्येष्ठजनहरूको उपचार त्यहाँ हुन नसकेको अवस्थामा बाहिर लानु पर्दाखेरि अहिलेसम्म गर्नुभएको त्यस्तो केही?
यो विशेष गरी ओडा ओडाबाट आउने गर्नुहुन्छ, हामीहरूले ओडालाई चाहिँ अलि बढी जिम्मेवार गराएर काम गर्ने गरेका छौँ म्याम। अनि ठ्याक्कै भन्दाखेरि अब धेरैजना चाहिँ हुनुहुन्छ त्यस्तोमा, र अहिलेदेखि चाहिँ हाम्रो गुल्मी जिल्लामा एउटा संस्थालाई जिम्मेवार गराएर महिला अनि वृद्ध बालबालिका जो असहाय हुनुहुन्छ, जो होमलेस हुनुहुन्छ नि, उहाँहरूको लागि भनेर एउटा फन्ड तयार गरेर जिल्लामै व्यवस्थापन गर्ने भन्ने पनि, त्यसको लागि सबै जिल्लाका सबै पालिकाहरूले एउटा आर्थिक कोष खडा गर्ने भन्ने गरेका छौँ। ठ्याक्कै भन्दाखेरि यस्तो व्यक्ति पर्सनल्ली त्यस्तो उद्धार गरेको चाहिँ खास यादमा छैन, तर धेरैजना हुनुहुन्छ हामीले ओडाबाटै गर्ने गरेका छौँ म्याम।
उहाँहरूलाई त्यस्तो समस्या भयो भने अब पालिकासम्म आफ्नो कुरा राख्न पाउनुहुन्छ र पालिकाले समन्वय गर्छ?
हजुर, गर्ने गरेको पनि छ, अबका दिनमा पनि गर्ने गरेका छौँ। हामीले हाम्रो स्वास्थ्य क्षेत्रमा हेर्दाखेरि गुल्मी दरबार अहिले आधारभूत अस्पताल पनि सञ्चालनमा ल्याएका छौँ, र यो आधारभूत अस्पतालमा यही वैशाखदेखि स्वास्थ्य बिमा पनि लागू गर्न गइरहेका छौँ, शुभारम्भ स्वास्थ्य बिमाको लागि।
पहिलादेखि लागू भएको होइन र?
पहिला थिएन म्याम, आधारभूत अस्पताल 1-1.5 वर्ष जति भयो हामीले लिएको, यो तयार भइसकेको थियो। अहिले गत वैशाखदेखि सञ्चालनमा ल्याएका थियौँ र अब यही वैशाखको 28 गतेदेखि स्वास्थ्य बिमा शुभारम्भ गर्न गइरहेका छौँ। त्यो भयो भने अझै पनि यहाँका नागरिकहरूले स्वास्थ्यको क्षेत्रमा होइन स्वास्थ्य लिनको लागि आफ्नो पालिकाभन्दा बाहिर जान को लागि त्यो समस्या समाधान होस् भन्ने हिसाबले यहाँ सुरुवात गर्न गइरहेका छौँ। त्यसबाट लाग्छ हाम्रो नागरिकहरूले प्रत्यक्ष स्वास्थ्य सेवा लिन सक्नुहुन्छ भन्ने हामी विश्वस्त छौँ।
पालिकामा आधारभूत स्वास्थ्य सेवा चाहिँ प्रदान गरिन्छ, अनि त्यहाँ उपचार सम्भव नभएको अथवा अझै थप उपचार चाहियो भने विशेष गरी उहाँहरू कहाँ जानुहुन्छ?
धेरै जसो जाने भनेको यहाँबाट पाल्पाको तानसेनमा स्वास्थ्य बिमा लागू भएको लुम्बिनी मेडिकल कलेज छ, अनि त्यस सँगसँगै बुटवलमा जानुहुन्छ, कोही कोही अलि सामान्य भयो भने तम्कासमा पनि पठाउने गरेको छौँ।
गुल्मी दरबार गाउँपालिकामा सडक सञ्जालको अवस्था चाहिँ के छ नि?
सडक सञ्जाल प्रत्येक वडासम्मको लागि यातायातको साधनहरू नियमित सञ्चालनमा रहेका छन्। अब ग्रामीण भेगसम्म पनि शाखा उपशाखा बाटोहरू पनि त्यस्तो रोकिएको अवस्था छैन। हाम्रो जुनसुकै वडाको 7 वडा छ गुल्मी दरबार गाउँपालिकामा, 7 वडाको प्रत्येक शाखा उपशाखा बाटोहरू सञ्चालनमै रहेको छ, अनि कच्ची बाटोहरू चाहिँ वर्षाको समयमा कहिले काहीँ अवरुद्ध हुने र त्यसलाई जहाँ अवरुद्ध छ त्यो बाटो खुलाउनको लागि हामीहरूले लागि परेका छौँ।
जो अशक्त हुनुहुन्छ उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता लिनलाई पनि हामी गाडीको व्यवस्थापन गरिरहेछौँ भन्नुभयो। उहाँहरूलाई घरैमा यो सामाजिक सुरक्षा भत्ता पुर्याउनुहुन्छ कि ब्याङ्कमै उहाँहरूले आउनुहुन्छ के छ?
हजुर, टोल टोलमा लगेर वितरण गर्ने गरेका छौँ। जो टोलसम्म पनि आउन सक्नुहुन्न अनि घरमा त्यस्तो कोही उहाँहरूको सहयोगी होइन परिवारको सदस्यहरू हुनुहुन्न भने, त्यस्तो जुन वृद्ध पनि हुनुहुन्छ अपाङ्ग पनि हुनुहुन्छ भने उहाँले घरसम्म पनि पुर्याएर दिने गरेको अवस्था छ।
सामाजिक सुरक्षा भत्ता उहाँहरूले सही मान्छेले, अब कतिपय ज्येष्ठजनहरू त त्यहाँ आउन त सक्नुहुन्न होइन, तपाईँहरूले अब घर घरमै पुर्याउने व्यवस्था पनि गर्नुभएको रहेछ, उहाँहरूले सही मान्छेले सही तरिकाले सदुपयोग गर्नुभएको छ अथवा कतिपय ठाउँमा चाहिँ गलत तरिकाले अरूले नै दुरुपयोग गरेको कुराहरू पनि आइरहेछ, के छ यो सामाजिक सुरक्षा भत्ताको विषयमा केही कसो गुनासो, अप्ठ्यारो गाह्रो कसो छ?
यस्तो अलि सुरुको सुरुका दिनमा हामीहरूले यस्तै गुनासोहरू सुनेका थियौँ अनि त्यसैलाई मध्यनजर गरेर हाम्रो सबै वडामा हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू मार्फत हजुरहरूको घरमा सामाजिक सुरक्षाबाट यस्तो मिसयुज भनौँ न, अरू परिवारका सदस्यहरूबाट नदिने, आफूले बुझेर लिने, घरको यस्तो छ कि भनेर सबै प्रत्येक घर घर टोलटोलमा त बुझिन्छ नि, समुदाय सानो सानो हुने भएको कारणले त्यहाँ गएर बुझेका थियौँ। अहिले पछिल्लो अवस्थामा त्यस्तो छैन म्याम, उहाँहरूले एकदम खुसी हुनुहुन्छ। हाम्रो वृद्ध भेटघाट भन्ने कार्यक्रम हुन्छ र अनि शिक्षाको बारेमा, स्वास्थ्यको क्षेत्रमा गर्दै जाँदाखेरि हामी प्रत्येक ज्येष्ठ नागरिकहरूसँग टच हुने गरेका छौँ। अब यो विषयमा गुनासो चाहिँ छैन अहिले पछिल्लो अवस्थामा।
स्थानीय सरकार सञ्चालन ऐन 2074 र ज्येष्ठ नागरिक ऐन 2063 स्थानीय सरकारलाई ज्येष्ठ नागरिकको लगत सङ्कलन गर्ने, अध्यावधिक गर्ने, सामाजिक सुरक्षाको कार्यक्रम सञ्चालन गर्ने, उहाँहरूको उचित व्यवस्थापन गर्ने, अभिलेख राख्ने अधिकार दिएको छ। यो अनुसार कतिको काम भइरहेको छ त्यहाँ?
भइरहेको छ म्याम।
के भइरहेको छ?
अब नवीकरण होइन, ज्येष्ठ नागरिकको उहाँहरूको लगत पट्टाहरूदेखि लिएर उहाँहरूको सबै भइरहेको छ।
ज्येष्ठ नागरिक ऐन 2063 स्थानीय ज्येष्ठ नागरिक समिति गठन गर्ने भनेको छ, यस्ता समिति गठन भएको छ कि छैन?
समिति गठन गर्ने भन्ने एउटा हामीले कार्यक्रम पनि राखेका थियौँ यसै वर्ष, ज्येष्ठ नागरिक यो पुस्तान्तरण कार्यक्रम भनेर राखेका थियौँ। अनि त्यही कार्यक्रममा ज्येष्ठ नागरिक यो सञ्जाल गठन गर्ने होइन भन्ने कुरा राखेका छौँ यस वर्ष, तर यसभन्दा अगाडि भएको अवस्था छैन म्याम।
गाउँपालिकामा समिति गठन भएको छैन,
भएको छैन, अहिले गर्ने भन्ने तयारीमा छौँ।
किन ढिलो होला?
अब विविध कारणहरूले अब उहाँहरू यस्तो ठ्याक्कै यो पालिकासम्म आउनको लागि प्रत्येक वडाबाट यहाँ आउन जानको लागि पनि कठिन हुने र अब वडा वाइज गर्दा सजिलो होला, पालिकामा भन्दा पनि वडा वडामा गर्दा राम्रो हुन्छ भनेर यस वर्ष त्यसरी गर्न गरेका छौँ, गर्ने भन्ने तयारीमा छौँ म्याम।
हजुर, कहिलेसम्म गर्ने भन्ने छ योजना?
यही आर्थिक वर्षभित्रमा, अब वैशाख न जेठभित्रै गर्ने भन्ने छ।
त्यसको लागि के तयारी हुँदैछ त?
त्यसको लागि हाम्रो यो सामाजिक विकास समिति लगायत हाम्रो अन्य समितिको छलफलमा पनि कुरा राखेका थियौँ र यो अहिले बजेटको पनि व्यवस्थापन गरेका छौँ, अब यस वर्ष गर्ने भनेको छ।
यो स्थानीय ज्येष्ठ नागरिक कल्याण समितिको गठनको व्यवस्था पनि ऐनमा छ नि?
हजुर हजुर।
यो चाहिँ के छ, यस अनुसार काम भएको छ छैन?
काम त भएको छ म्याम।
के काम होला?
उहाँहरूले पाउने हेरचाहदेखि लिएर उहाँहरूले पाउने सेवा सुविधाको बारेमा जानकारी लिने अनि भए नभएको रेकर्डहरू गर्ने, रेकर्डहरू राख्ने र नभएको ठाउँमा यो डकुमेन्टेसन भन्दा पनि यो व्यावहारिक रूपमा सोधपुछ लगायतका कामहरू भएका छन्। ठ्याक्कै यो सञ्जाल गठन अनि यो ज्येष्ठ नागरिक कल्याण यो समिति गठन नभएको कारणले गर्दाखेरि यसमा अलि पछाडि परिएको छ।
अहिले चाहिँ भएको छ भन्नुभयो, तर अहिले भएको छैन भन्नुभयो फेरि?
गठन चाहिँ भएको छैन, काम चाहिँ भएको छ,
यो
ठ्याक्क रेकर्डहरू चाहिँ राख्ने गरेको छैन।
अब गर्नुहुन्छ?
हजुर, अब चाहिँ गर्ने।
हेरचाह केन्द्र, दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालनको अवस्था चाहिँ के छ गाउँपालिकामा?
अहिलेसम्म त्यस्तो आवश्यकता परेको छैन म्याम, अबका दिनमा चाहिँ बसाइ सराई अनि घरमा जुन परिवार सङ्ख्याको यिनी कारणहरूले गर्दा अबका दिनमा चाहिँ यो ज्येष्ठ नागरिक हेरचाह केन्द्र यिनीहरूको चाहिँ आवश्यकता हो कि भन्ने महसुस गरेर अब चाहिँ छलफलमा लैजानुपर्छ भन्ने तयारीमा चाहिँ छौँ हामीहरू।
यो ज्येष्ठजनहरू अब ठाउँ ठाउँमा पारिवारिक कलह अथवा परिवारबाटै अपहेलित हुनु परेको अवस्था पनि छ, उहाँहरू अब बाध्यात्मक अवस्था पनि छ, कतिपयको अब सन्तानहरू बाहिर जानुपर्ने हुन्छ कामको सिलसिलामा अथवा बाध्यता पनि छ, तपाईँले काम गर्दै गर्दा ज्येष्ठजनहरूको मुख्य समस्या चाहिँ के रहेछ?
मुख्य समस्या चाहिँ यस्तो हेर्दाखेरि अहिले पछिल्लो समय आफ्नो सन्तानहरू होइन पढाइको सिलसिलामा, आफ्नो जागिरको छोराछोरीको पढाइको सिलसिलामा, आफ्नो जागिर व्यवसायको सिलसिलामा घरदेखि बाहिर अनि सहर केन्द्रित बसाइसकेको अवस्था छ, अनि ज्येष्ठ नागरिकहरूले चाहिँ आफू पकाउने खाने आफ्नो स्याहार आफू गर्न सकेसम्म आफ्नो घर यो सम्पत्ति छोडेर जान नमानिरहेको अवस्था, त्यो कारणले गर्दा एक्लै बस्न परेको सकुन्जेलसम्म एक्लै बस्न परेको घरको घर सम्पत्तिको मायाले गर्दा छोराछोरीसँगै सहर केन्द्रित जान पनि नसकेको र घरै अब एक्लै बस्न परेको र त्यस्तो अवस्थामा छर छिमेकीहरूले होइन बिरामी हुँदाखेरि तत्काल सहयोगको खाँचो परेको अवस्था छ। तर त्यसरी अब घरमै एक्लै रहेको एकदमै दुःख पाइरहेको परिवारको परिवारको सहारा दिन भएको अवस्था चाहिँ ठ्याक्कै त्यस्तो छैन। किनभने हाम्रो यो स्वास्थ्य शाखा अन्तर्गत घर घरमा ज्येष्ठ नागरिक उपचार कार्यक्रम भनेर राख्ने गरेका छौँ पालिकाले, र यसमा प्रत्येक वडामा स्वास्थ्य चौकीहरू हुन्छ। स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरू ज्येष्ठ नागरिकहरूको सबैको रेकर्ड हुन्छ र रेकर्ड अनुसार प्रत्येक ज्येष्ठ नागरिकसँग भेटघाट गर्नपर्ने यो अब अनिवार्यता पनि भएको कारणले गर्दाखेरि त्यो रेकर्ड हेर्दाखेरि यस्तो दुःख पाइरहेको अनि एक्लै भएर धेरै दुःख पाइरहेको अवस्था चाहिँ छैन उहाँहरूको हाम्रो रेकर्ड अनुसार।
बा दुःख पाइरहनु भएको ज्येष्ठ जनहरूले आफ्नो कुरा पो तपाईँहरूसम्म राख्न नसक्नु भएको हो कि त्यहाँसम्म पो कुरा नआइपुगेको हो कि?
त्यस्तो ठ्याक्कै भन्न नसक्ने भन्ने अहिलेको अवस्थामा त्यस्तो छैन पहिला पहिला जस्तो म्याम। अहिले धेरै जनचेतनामूलक कार्यक्रमहरूले पनि होला नभए अनि विभिन्न यो माध्यमहरू अहिले त यो सञ्चारको माध्यमहरू पनि छ होइन, जस्तै मोबाइल फोनहरूको यसबाट पनि अनि भेटघाटको क्रममा पनि हामीहरू पुगिरहेकै हुन्छौँ कुनै न कुनै कार्यक्रमहरू लिएर नभए भेटघाटकै सिलसिलामा पनि पुगेका हुन्छौँ। त्यस्तो ठ्याक्कै एकदम दुःखै पाइरहेको भन्न नसकिरहेको अवस्था होला जस्तो लाग्दैन।
यदि कुनै ज्येष्ठजनहरूले समस्या भोगिरहनु भएको छ, उहाँहरूले यो पाउनु भएको दुःखको विषयमा तपाईँ पालिकाले समाधान अथवा समन्वय गर्न सक्ने विषयमा उहाँहरूले आफ्नो कुरा राख्नु पर्यो भने के गर्नु पर्ला?
उहाँहरूले राख्नु पर्यो भने हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ, हाम्रो टोल विकास समिति छ होइन, टोल प्रत्येक टोल टोल सानो सानो समुदायसम्म कसरी स्थानीय सरकार त्यहाँसम्म पुग्न सक्छ भनेर टोल संयोजकहरू पनि हुनुहुन्छ, उहाँहरू मार्फत पनि हामीले गर्न सकिन्छ होइन। कुनै वृद्धहरू ज्येष्ठ नागरिकहरूले आफ्ना कुरा भन्न गाह्रो मानिरहनु भएको छ, उहाँहरूले आफ्नो दुःख व्यक्त गर्न सकिरहनु भएको छैन भने यदि उहाँहरूको दुःख पीरमर्का बुझ्नको लागि हामीले टोल संयोजकहरूलाई उहाँहरूसम्म पुर्याउन सकिन्छ र उहाँहरूको जानकारी लिन पनि सकिन्छ आउँदा दिनमा यो लिने भने। तर त्यस्तो अवस्था चाहिँ भइरहेको जस्तो लागेको छैन, हामी पुगिरहेका हुन्छौँ।
साँच्चै तपाईँले काम गर्दै गर्दा ज्येष्ठजनहरूलाई नजिकबाट निहाल्दा साँच्चै उहाँहरू हामीले के गर्दा चाहिँ उहाँहरू खुसी भएर दिन बिताउन चाहनुहुँदो रहेछ?
खासमा त उहाँहरूको समग्रमा यस्तो कुरा बुझ्दै गर्दा आफ्नो परिवारसँग सँगै रहन पाए हुन्थ्यो भन् जस्तो हुन्छ, नभए के अरे टोल टोलमा एउटा ज्येष्ठ नागरिक सम्पर्क कुनै एउटा होइन प्रतीक्षालयहरू हुनसक्छ, एउटा सार्वजनिक भवनहरू हुनसक्छ, उहाँहरूमा ज्येष्ठ नागरिकहरूलाई जम्मा गर्ने टोल टोलमा आफ्ना मनका कुराहरू व्यक्त गर्ने बेला बेलामा आएर यस्तो खालको कार्यक्रम राखिदियो भने उहाँहरू खुसी हुनुहुन्छ होला जस्तो लाग्छ। अनि खास त त्यही हो, अहिले पछिल्लो समय परिवार र परिवार सँगसँगै ज्येष्ठ नागरिकहरू सँगै रहेको अवस्था छैन होइन, विभिन्न कारणहरूले भने अब यो आधी जसो 50% ज्येष्ठ नागरिकहरू आफ्नै खुसीले म आफूले पकाउँदासम्म आफूले सक्दासम्म घरै खुसी हुन्छु म आफै गरेर खान्छु भनेर पनि आफ्नो परिवारसँग सँगै गइरहेको अवस्था छैन। तर जति हुनुहुन्छ उहाँहरू खुसी चाहिँ हुनुहुन्छ, तर सबै कुरा अब हामीले बाहिरबाट हेर्दाखेरि जति पनि देखिन्छ उहाँहरू खुसी देखिन्छ, अब उहाँहरूको भित्रको कुरा त थाहा हुने कुरा भएन होइन। अबका दिनमा हजुरहरूको पनि केही सल्लाह सुझाव लिएर अगाडि बढ्न सकिन्छ, उहाँहरूलाई के गर हाम्रो स्थानीय सरकारले के गर्दाखेरि उहाँहरूलाई ह्याप्पी गराउन सकिन्छ भन्ने यो सल्लाह सुझावको पनि मैले अपेक्षा गर्दछु म्याम।
हजुर त स्थानीय न्यायिक समितिको संयोजक हुनुहुन्छ,
हजुर
के कस्ता विषयमा उजुरीहरू आएका छन् नि आजसम्म?
धेरै जसो घर आएपछि झै झगडा होइन, अनि जग्गा साँच सिमाना यिनीहरू नै हो लेनदेन यिनीहरूको विषयमा आउने गरेको छ।
ज्येष्ठ जनहरूकै विषयमा चाहिँ आउने गरेको छ कि छैन?
त्यस्तोमा एकदम 1% जति हुन्छ ज्येष्ठ नागरिकको विषयमा।
कस्तो खालको समस्या हुँदो रहेछ?
छैन म्याम।
कस्तो खालको समस्या हुँदो रहेछ, कसरी उहाँहरूले के विषयमा उजुरी दिनु हुँदो रहेछ?
ठ्याक्क त्यो उजुरी एउटा उजुरी आएको थियो ज्येष्ठ नागरिक सम्बन्धी. ज्येष्ठ नागरिक भन्नाले उहाँ 60 वर्ष माथि जो हुनुहुन्थ्यो ज्येष्ठ नागरिक चाहिँ पर्नुभएको थिएन. उहाँले अब आफ्नो छोराको मृत्यु भइसकेको अनि बुहारी चाहिँ बाहिर कोठा लिएर बस्ने बजारमा अनि छोरालाई आफ्नो नाति एकजना भएको र नातिलाई मसँगै राख्नको लागि व्यवस्था मिलाइदिन पर्यो. मेरो छोरा छैन नाति भए पनि मसँगै राख्न पाए मेरो छोराको गुनासो मेटिन्थ्यो भन्ने विषयमा राख्नुभएको थियो एउटा निवेदन अनि हामीले छलफल पनि गराएका थियौँ म्याम. अनि त्यो अहिले आफ्नै उहाँहरूको छोरीहरूको मार्फत अहिले एकछिन कुरा मैले आफै मिलाउँदैछु. अहिले पछि गरौँला त्यस्तो आवश्यक पऱ्यो भने मैले भन्छु अहिलेलाई यतिकै राखौँ भनेर भन्नुभयो. फेरि पछि चाहिँ उहाँले चाहिँ फोन गर्दा त्यस्तो आउनु गरेको छैन त्यो खाना लाउन नदिएर दुःख पाएर यस्तो भएको भन्ने. एक बस्नुहुन्छ एक्लै बस्नुहुन्छ छोरीहरू बेला बेलामा आउने नजिकै नजिकै छ छोरीहरूको घर अनि छोरीहरू आउने बेला बेलामा अनि त्यो बुहारी चाहिँ अहिले सासीलाई दियो भने पढाउने लेखाउने कुरामा गाह्रो होला आमालाई होइन मैले जे स्याहार गर्छु पछि ठुलो भएपछि म बरु मैले पठाइदिन्छु भन्ने कुरा आयो उहाँ बुहारीको तर्फबाट भन्ने कुरा आएको थियो.
अहिले त्यो विषयमा यहाँहरूले फलो गर्नु भएको छैन?
हजुर फलो गरेको अनि उहाँले त्यो भन्नुभयो अहिले आफै समस्या मिलाउँछन् अहिले पछि यदि आवश्यकता पर्यो भने मैले फोन गर्छु नभए म आउँछु भन्ने कुरा गर्नु हो. त्यही भएर हामीले केही गरेको छैन फोन नआउँदैन उहाँको.
गाउँपालिकाको तर्फबाट निर्णय गरेर थप सेवा सुविधा केही प्रदान गरेको छ ज्येष्ठ नागरिकहरूलाई?
ज्येष्ठ नागरिकहरूलाई हाम्रो तर्फबाट गर्ने त यिनी होइन अहिले मैले अगाडि भनिसकेँ म्याम यिनी यिनी कुराहरू ज्येष्ठ नागरिकको बारेमा हामीले गरिरहेका छौँ र अझै थप सल्लाह सुझावहरू पनि लिने गरेका छौँ होइन ज्येष्ठ नागरिकहरू हामी सार्वजनिक सुनवाईहरूमा जाने गरेका छौँ लगायत विभिन्न अन्य कार्यक्रममा जाँदाखेरि ज्येष्ठ नागरिकहरूको केही गुनासो छ कि होइन महिलाहरूको छ कि बालबालिकाहरूको छ कि अपाङ्गहरूको छ कि भनेर हामीले त्यो लिने गरेका छौँ. अब उहाँहरूको सल्लाह सुझाव अनुसार कार्यक्रम गर्दाखेरि त्यही ज्येष्ठ नागरिकहरूलाई यो पुस्तान्तरण कार्यक्रमहरू होइन पहिला के गरिन्थ्यो आउँदा दिनमा के गर्दा ठिक हुन्थ्यो होइन हाम्रो यिनी परम्परागत कुराहरू पनि केही त अब लोप हुँदै गइरहेका छन् नि यसको विषयमा पनि केही गर्न सकिन्छ कि भनेका छौँ. अनि अरू त खासै केही छैन म्याम अरू यिनी निरन्तर यिनी भइरहेका कार्यक्रमहरूलाई यिनीलाई अगाडि बढाएर जाने भन्ने सोच्छौँ हामीहरू.
अहिले सुन्नुभयो गुल्मी दरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेङ्गासँग गरिएको कुराकानी. यो कुराकानी त्यस गाउँपालिकामा रहनुभएका ज्येष्ठ नागरिकको अवस्था गाउँपालिकाले उपलब्ध गराएको सेवा सुविधा सामाजिक सुरक्षा भत्ता लिने सम्बन्धमा ज्येष्ठ नागरिकहरूले पाउनु भएको कठिनाई र त्यसको समाधानका लागि गरिएको पहल लगायतका विषयमा केन्द्रित रहेको थियो.
श्रोता हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ. बाह्रै काल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनु पर्छ. तातो झोलिलो खानेकुरा खानु पर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नु पर्दछ. तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ. यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ. घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ. काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ. सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ. सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराइरहनु पर्छ.
ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ. आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ. यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ. यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ. धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ. सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ. कार्यक्रमका बारेमा कुनै सुझाव सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ. यसका लागि कार्यक्रमको इमेल हो jeshthanagarik@gmail.com jeshthanagarik@gmail.com। तपाईँले पठाउनु भएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्। लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।
जीवन हमी हंसी खुशी भरा भरा
जय हो श्रेष्ठ नागरी जय हो श्रेष्ठ नागरी जय हो श्रेष्ठ नागरी।